जिउँछु त्यसो भए पनि म त होइन तर ख्रिस्ट म भित्र जिउनुहुन्छ
ख्रिस्ट म भित्र जिउनुहुन्छ हरेक साथी विश्वासीले यो भन्न सक्नुपर्छ फिलिपी दुई को तेह्रमा एकचोटि पल्टाउनुहोस् त फिलिपी दुई को तेह्रमा येशु ख्रिस्ट जो मरेर दौडी उठ्नुभयो र स्वर्गमा चालेर पिताको दाहिने हातमा बस्नु भएको छ उहाँले पठाउनु भएको पवित्र आत्माद्वारा जो हरेक विश्वासीभित्र बास गर्नुहुन्छ उहाँको सामर्थ्यले हाम्रो जीवनमा एक एक विश्वासीको जीवनमा काम गर्न चाहनुहुन्छ उहाँको आफ्नो जीवन हामीद्वारा जिउन चाहनुहुन्छ उद्वेगको सत्यता सुन्दर सत्यता फिलिपी दुईको तेह्र पदमा यसरी लेखिएको छ किनकि तिमीहरूभित्र विश्वासीहरूभित्र तिमीहरूभित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर नै हुनुहुन्छ भनेको छ यो दुईटा शब्दलाई जोड्नु छ तिमीहरूभित्र परमेश्वर बीचमा अरू कुराहरू छन् तर यो दुईटा शब्दलाई नजिक राख्नुहोस् अनि यो पद राम्ररी बुझ्नुहोस् तिमीहरूभित्र परमेश्वर नै हुनुहुन्छ देख्नुभयो बीचमा भनेको छ आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर हुनुहुन्छ कहाँ तिमीहरूभित्र त्यसैले उहाँले आफ्नो त्यो जीवन त्यो प्रशस्त जीवन अनन्त जीवन हामीमा प्रकट गर्न चाहनुहुन्छ तर प्रश्न आउँछ तर म क्रिस्चियन भएँ तर किन यो जिउनको लागि मलाई समस्या भइरहेको छ मैले मुक्ति पाएँ मैले मुक्ति पाएको छु तैपनि यो प्रशस्त जीवनमा किन म कहिले काहीँ रमाउन सक्दिनँ किनकि म किन म असफल हुन्छु कतिपटक भनेर प्रश्न उठ्छ एउटा विश्वासी किनकि गडबड छ यद्यपि म ख्रिस्टलाई चिन्दछु उहाँमाथि भरोसा गर्दैछु गरेको छु तैपनि मलाई समस्या हुन्छ बा अब म भित्र हुनुहुने ख्रिस्ट त कहिले पनि निर्दयी हुनुहुन्न अस्ति हेरेका थियौँ हामीले पहिलो पन्थेरमा प्रेम दयालु हुन्छ अनि हामीले भन्यौँ ख्रिस्टको नाम राख्न सकिन्छ जहाँ जहाँ त्यहाँ प्रेम भनेको छ ख्रिस्ट दयालु हुनुहुन्छ म भित्र हुनुहुने ख्रिस्ट कहिले निर्दयी बन्नुहुन्छ कहिले उहाँ स्वार्थी बन्नुहुन्न तैपनि म यद्यपि म एउटा क्रिस्चियन भएर पनि किन कतिपटक चाहिँ दयालु हुन्न किन कहिलेकाहीँ किन म स्वार्थी बन्छु कहिलेकाहीँ म फिक्रीमा डुब्छु फिर चिन्ताहरू आउँछन् कहिलेकाहीँ मलाई डर लाग्छ अनि पापको समस्या अहिले पनि छ पाप भन्नाले जुन कुरा गर्नु गलत हो भनेर थाहा छ त्यो गर्नु त्यसलाई पाप हुन्छ जुन कुरा गलत हो खराब हो ठिक होइन परमेश्वरको दृष्टिमा साथै खराब बानीहरू किन खराब बानीहरूबाट फुत्किने यति गाह्रो भएको मलाई के गडबड किन कहिले काहीँ चाहिँ प्रभु यीशु म भित्र नहुनु भएको जस्तो लाग्छ म भित्र जिउनुको छ म भित्र जिइरहनु भएको छैन जस्तो किन यस्तो अनुभव हुन्छ के कहिले येशु निर्दयी हुनुहुन्थ्यो र के येशु कहिले स्वार्थी हुनुहुन्थ्यो र हुनुहुन्नथ्यो उहाँले त आफ्नै प्राण दिनुभयो सारा संसारको लागि के उहाँ कहिले फिक्रीमा तीरमा डुबेर ओहो बर्बाद भयो भनेर होइन हात निभाएर राखेर कहिले येशु ख्रिस्ट बसिरहनु भएको देख्नु भएको थियो पढ्नुहुन्छ नानी पढ्नु के उहाँ कहिले डराउनु भयो के उहाँले कहिले पाप गर्नुभयो अर्थात् जुन कुरा गलत हो त्यो जानेर त्यो के उहाँले गर्नुभयो अहँ कहिले गर्नुभयो बाइबलमा स्पष्ट छ येशुले कहिले पाप गर्नु उहाँ अब प्रश्न आउँछ एउटा क्रिस्चियनमा यदि ख्रिस्ट नै म भित्र जिउने हुनुहुन्छ भने किन म चाहिँ त्यस्तो गर्छु त कतिपल्ट हामीले यो सिक्न खाँचो छ कि ख्रिस्टलाई प्रभु येशुलाई म भित्र जिउन दिन र उहाँलाई बाधा नदिन नरोक्न उहाँलाई अवरोध नदिन उहाँले गर्न चाहनुभएको कामलाई बाधा नदिन एउटा विश्वासीले सिक्नुपर्छ आशाको नै सिक्नु पर्ने कुरा समस्या यही छ त्यो के भने प्रभु येशु ख्रिस्टलाई हामीले बाधा दिन्छौँ उहाँलाई उहाँको बाटोमा आइदिन्छ, खराब आइदिन्छ, रोकिदिन्छ, उहाँले जे गर्न चाहिरहनु भएको छ त्यो गर्न पाउनुहुन्न कतिपल्ट विश्वासीको जीवन। उहाँले आफ्नो जीवन हामीमा जिउन पाउनुहुन्न भन्ने गर्दा अब विश्वासीहरूले जिउन सक्ने दुईटा तरिका छ। एउटा तरिकाले प्रभुलाई खुसी पार्छ, अर्कोले चाहिँ उहाँलाई खुसी पार्दैन। रोमी आठमा एकचोटि पल्टाउनुहोस्, रोमी आठ अध्याय, रोमी आठ अध्यायको चौथो पदमा, रोमी आठको चारमा यहाँ लेखिएको छ, दुई तरिकाको हिँडा, दुई खाले हिँडा, एउटा विश्वासी भएर पनि यहाँ लेखेको छ, यसैले कि व्यवस्थाको धार्मिकता हामीमा जो शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्दछौ छौ पूरा होस्। दुई खाले हिँडाइ, शरीर अनुसार त हिँडाए, अर्को चाहिँ आत्मा अनुसारको हिँडाए। गलाती पाँचमा नि यो कुरा चाहिँ एकचोटि पल्टाउनुहोस् त, गलाती पाँच अध्ययन, शरीर अनुसार हिँड्न सक्छ एउटा विश्वासी, र विश्वासी आत्मा अनुसार हिँड्न सक्छ। अनि गलाती पाँचमा पनि यो उल्लेख छ, पाँचको सोह्र र सत्रमा, दुईमा दुईटै पद पढ्नेछौ, तर म यो भन्दछु आत्मामा हिँड र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्ने छैन, किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ र आत्माले शरीरको विरोधमा, अनि तिमीहरू जे इच्छा गर्दछौ ती कुराहरू गर्न नसक भनेर यिनीहरू एक अर्काको विरोधमा छन्। एक अर्काको विरोधमा दुईटा तरिका छन्, त्यो दुईटै एकैचोटि गर्न सकिँदैन, कि एउटा कि अर्को। एउटा मान्छेले दुईटा मालिकको सेवा गर्न सक्दैन, माथि छको चौबिस, कि शरीरमा हिँडिन्छ एउटा विश्वासी कि आत्मामा। अब यो शरीर भन्नाले के हो, शरीर भन्नाले मेरो अब विश्वासीको कुरा गर्छ, एउटा विश्वासीको पुरानो पाप मय म भन्ने, उसको पुरानो म, उसको पुरानो व्यक्ति, उसको पुरानो मान्छे, त्यो पाप पूर्ण पुराउने मान्छे। जब हामी त्यसमा हिँड्छौँ, हामी मुक्ति नपाउँदाखेरि हामी खालि त्यो त्यहीमा त त्यो पुरानो मात्र, त्यो आदमबाट पाएको पुरानो। जब हामी ख्रिस्टमा आएर पनि त्यसमा हिँड्छौँ, तब चाहिँ प्रभुलाई हामीले बाधा दिइरहेको छौँ। उहाँले जे गर्न चाहनुहुन्छ हामी भित्र, हामीद्वारा, हामी मार्फत, त्यो गर्न हामी उहाँलाई दिइरहेका हुँदैनौ। जुन कुराहरू म गर्छु, अनलाइन गर्नुहोस् त, म गर्छु, त्यो जहिले पनि नराम्रो भएर आउँछ, खराब निस्किन्छ। मेरो पुरानो मान्छेले जे गर्छ त्यो चाहिँ प्रभुलाई बाधा दिने, रोक्ने, अवरोध खडा गर्छ। तर अर्कोतिर जुन कामहरू चाहिँ ख्रिस्ट म भित्र गर्नुहुन्छ, म भित्र हुनुभएको ख्रिस्टले गर्नुहुन्छ, त्यो जहिले पनि ठिक आउँछ, जहिले पनि राम्रो आउँछ, असल, सुन्दर, पवित्र। अर्कोतिर फेरि जुन म गर्दछु मेरो पुरानो मान्छे, त्यसले चाहिँ खराब कुरा उत्पादन गर्छ, उत्पादन एउटा फ्याक्ट्री, एउटा रुख फल फलाउँछ, जुन चाहिँ परमेश्वरलाई ग्रहण योग्य छैन। उहाँले मार्ग गर्नुभएको अनुसार, त्यो नाप अनुसार छैन, घटी छ, त्यो परमेश्वरलाई खुसी पार्न सक्दैन। रोमी आठमा एकचोटि जानुहोस् न, रोमी आठ, रोमी आठको आठ पदमा, जुन कुरा म गर्छु मेरो पुरानो आफू, त्यसलाई शरीर भन्छ बाइबलले, त्यसले उत्पादन गरेको, त्यसले ल्याएको फल चाहिँ ग्रहण अयोग्य र नियोगी छैन, परमेश्वरलाई खुसी पार्न सक्दैन। रोमी आठको आठ, यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्, असम्भव परमेश्वरलाई खुसी पार्न। तर अर्कोतिर परमेश्वरले जुन म भित्र उहाँले गर्नुहुन्छ, त्यो जहिले पनि राम्रो आउँछ, परमेश्वरलाई खुसी पार्छ, त्यो असल छ, ग्रहणयोग्य छ, उहाँले माग गरेको जस्तै छ, परमेश्वरले गर्नुहुन्छ। एउटा उदाहरण दिँदाखेरि यसो सजिलो हो, दुईजना मान्छे छन्, दुईजना नै भनौ पकाउने काम गर्छन्, कुक। एकजनाले ज्यादै राम्रो खाना पकाउँछ, मोमो पकाउँछ ज्यादै मिठो, धेरै चिल्लो पनि छैन होइन अम्मन नहुने सब मिलेको नुन खुर्सानी सब अब के चाहिन्छ सब मिलेको छ तर अर्को छ एकदमै त्यो चाहिँ होपलेस भन्छ नि त्यो चाहिँ खाना मुखमा राख्नै नसक्ने खालको छ त्यो मोमो अब त्यहाँ दुईवटा पसल छ तपाईँ अब कसैले चाहिँ तपाईँलाई घरमा केही मोमो किनेर ल्याइदियो भने यसो हेर्नुभयो अनि त्यो मोमो हेर्न सर अब तपाईँले थाहा पाइसक्नु भयो कसबाट आयो कुन चाहिँ पसल यदि एकदम राम्रो मोमो छ भने त्यो फलानाको पसल यदि त्यो मुखमा राख्नै नसक्ने मोमो हो भने त्यो मुखमै राख्न नसक्ने वालाको पसल होइन अब स्पष्ट सर देखिन्छ होइन अर्को उदाहरण दिउँ तपाईँलाई के अरे कोहीले एकदम राम्रोसँग लेख्छन् उनीहरूको हातको लेखा एकदम सफा हुन्छ कोही कोही चाहिँ हाम्रो नेपालीमा भन्छ कागले छेडेको जस्तो अब तपाईँले हेर्नुभयो अनि तपाईँलाई थाहा छ फलानाको राम्रो ह्यान्डराइटिङ छ फलानाको चाहिँ ठिक छैन तपाईँले अब हेर्न चाहिँ थाहा पाउँछ यो चाहिँ कसको हो भने अथवा स्याउ अथवा सुन्तला जे भन्नुहोस् होइन तपाईँलाई थाहा छ हेलम्बुको स्याउ एकदम गुलियो हुन्छ र हेलम्बुको स्याउ भनेर बेच्या छ खानुहुन्छ रस पनि छैन गुलियो पनि छैन केही पनि छैन ए यो त अब कहाँको स्याउ भन्नु होइन चाइनाको स्याउ भन्दैन गाडीको लागि चाइनिज स्याउ परेछ भन्दैन है भनेपछि तपाईँले छुट्याउन सक्नुहुन्छ नि राम्रो नराम्रो सक्नुहुन्न सक्नुहुन्छ जब हामी परमेश्वरको आत्मामा हेर्छौँ परमेश्वरले राम्रो फल फलाउँछ प्रेम आनन्द शान्ति मेलमिलाप आत्मसंयम धीरज विश्वास असल कामहरू जब आत्मामा हेर्छौँ जब हामी शरीरमा हेर्छौँ हामीले ल्याउने फलहरू चाहिँ ज्यादै नराम्रो छ एकचोटि हेरौँ गलाती पाँच गलाती पाँच अध्याय पवित्र आत्मामा हेर्दाखेरि हाम्रो जीवनमा देखिने फलहरू पाँच अध्यायको बाइसमा यसरी पढ्छौँ तर आत्माको फल हो प्रेम आनन्द मेलमिलाप सहनशीलता सहन एकैचोटि अर्कोलाई फटाइहाल्ने होइन सहन कृपा अर्काको दुःख देख्दा आफू पनि दयाले भरिने भलाइ अर्काको भलाइ खोज्ने आफ्नो मात्र होइन विश्वास नम्रता घमण्ड होइन संयम आफूलाई लगाम लगायो आफूलाई जे मनमा लाग्यो त्यतै कुद्ने खालको होइन संयम तर शरीरमा हेर्दा निक्लिने कुराहरू पाँच अध्यायको उन्नाइसदेखि एक्काइस पदमा यहाँ पढौँ पाँच अध्यायको उन्नाइस अब शरीरका कामहरू शरीरका कामहरू प्रकट छन् ती यी हुन् परस्त्री गमन अर्काको स्त्रीसँग जाने व्यभिचार विवाहको सम्बन्धमा पनि बाहिर जाने अशुद्धता काममुक्तता शारीरिक अभिलाषा मूर्ति पूजा यो पनि शरीरको काम हो टुनामुना कामी जाति इत्यादि टुनामुना शत्रुता झगडा डाह क्रोध विरोध फुट दलबन्दी द्वेष हत्या मतवालापन मौज मजा यही प्रकारको कुराहरू यस्ता थुप्रै कुराहरू छ के तपाईँ कहीँ पढ्नुहुन्छ यसले बाइबलले बताएको छ सबैले पाप गरेको छ धर्मी ओई छैन एउटा पनि छ तर ख्रिस्टमा हामीलाई छुटकारा छ एक त यी सब पापहरूको क्षमा छ उहाँको रगतमा दोस्रो चाहिँ हामी यहाँ सिक्दैछौँ कि कसरी यसमा नहिर्ने विश्वासीलाई कसरी यीको सट्टामा प्रेम आनन्द शान्तिमा हिँड्ने अब यहाँ देखियो दुईटा शरीर अनुसार हिँडाए आत्मा अनुसार हिँडाए मानव हामी एक दिन एक समय हामी एकदम दाही बन्यौँ अथवा हामी एकदम स्वार्थी बन्यौँ अथवा हामी एकदम दया गरेनौँ अनि तुरन्त हामीले आफूलाई भन्नुपर्छ त्यो चाहिँ शरीर मेरो पुरानो शरीरमा मेरो पुरानो पापमा हिँडेछु म चाहिँ पवित्र आत्मामा हिँडेने छु भनेर आफैलाई इन्साफ गर्नुपर्छ। यदि पवित्र आत्मा मेरो जीवनमा काम गर्दै हुनुहुन्छ भने उहाँले त यी असल कुराहरू उत्पादन गर्नुहुन्छ जुन चाहिँ गलती 5:22 छ। अब प्रश्न, के परमेश्वर तपाईँ जो एउटा विश्वासी हुनुहुन्छ तपाईँको जीवनमा यी असल कुराहरू प्रेम आनन्द मेलमिलाप सहनशीलता कृपा भलाइ विश्वास नम्रता संयम यस्ता असल असल कुराहरूले तपाईँलाई भर्न अनि तपाईँलाई भरिलो पार्न प्रशस्त पार्न के उहाँ चाहनुहुन्छ होला? तपाईँले भन्नुहुन्छ अवश्य चाहनुहुन्छ, त्यसैले त बचाउनु भएको मलाई। त्यसो प्रश्न आउँछ किन कहिले काहीँ चाहिँ समस्या आउँछ, किन समस्या भन्नाले मैले बाहिर कुरा गरेन, किन हामी नै एउटा विश्वासी भइरहेको पनि गडबड गर्छ? यसलाई अर्को तरिकाले यो प्रश्न सोध्न सकिन्छ, अर्थात् परमेश्वर म भित्र काम गर्न चाहनु हुँदा हुँदै पनि कसरी म उहाँलाई बाधा दिन पुग्छु? उहाँको जीवन म द्वारा मार्फत जुन जिउन चाहनुहुन्छ कसरी म बाधा दिन्छु? तपाईँलाई तिनवटा कुरामा बाँड्न चाहन्छु। पहिलो चाहिँ FC 4:30 पल्टाउँछु। पहिलो चाहिँ हो हामी भित्र हुनुभएको हरेक विश्वासी भित्र हुनुभएको पवित्र आत्मालाई दुखित पारेर FC 4:30 कसरी हामी परमेश्वरलाई बाधा दिन्छौँ हाम्रो जीवनमा काम गर्ने दिनमा त उहाँलाई दुखित पारेर हुनेछ शोकित पारेर FC 4:30 अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपारे। अब बुवा आमाहरूको एकछिन कुरा गरौँ। बुवा आमाहरू आफ्ना नानीहरूलाई सामान्यतया धेरै जसोले माया गर्छ होइन माया गर्छ अनि कहिले कहीँ बुवा आमाहरू ज्यादै दुखित भन्छन् आफ्नो नानीहरूसँग आफ्नो छोराछोरीहरू देखेर देखि यतिसम्म कि त्यो दुःखले दुख्छ त्यसैले दुःख भन्छ दुःख छ पीडा हुन्छ त्यही हो सबै यो शोकित भनेको पीडा हुनु यतिसम्म दुख्नु कि दुःख हुनु कि दुख्नु नै किनभने तिनीहरू बेठिक बाटोमा जान्छन् बेठिक काम गर्छन् बेठिक बोल्छन् त्यस्तै गरी परमेश्वर पनि एउटा विश्वासीसँग दुखित बन्नुहुन्छ जब विश्वासी चाहिँ बेठिक गर्छन् बेठिक बाटोमा हिँड्छन् अनि तीमध्ये त्यस्ता कामहरूको विषयमा केही कुराहरू चाहिँ यहाँ 4:25 लेखिएको छ 4:25 यसकारण झुट भनेको छ झुटले उहाँलाई दुखित पार्छ यसकारण झुटलाई पालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसित साँचो बोला अनि 28 अर्को छ जसले चोर्दथ्यो चोरी अबदेखि उसले नचोरोस् अनि 29 छ अर्को कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस् मुखबाट निस्केको खराब हो कुवचन मुखबाट जे पाए त्यही निस्किँदा उहाँलाई दुखित पारिन्छ 31 सबै तितोपना यो त भित्र बस्ने कुरा छ क्रोध रिस कलह र निन्दा सबै बैरभार यस्ता कुराहरूले उहाँलाई दुखित पार्छ अनि त्यस्ता अरू कुराहरू पनि छ। अब मोटरसाइकलमा जाँदाखेरि म सुरु सुरुमा भर्खर लाइसेन्स ल्याक्ने गरेँ अनि मेरो मोटरसाइकलमा एकपटक अब साइकल चलाउने बानी अनि जता जतै जान्थे गरे हामी अनि त्यही हिसाबले म मोटरसाइकल चलाउँदाखेरि पुलिसले रोकिहाले है कहाँ जान्ला अनि मैले सोचेँ अब लाइसेन्स मार्क्स होला छ नि मेरो लाइसेन्स होइन म पनि भनेर हजुर मेरो लाइसेन्स हेर्न चाहनुहुन्छ देखाउँछ नि होइन होइन लाइसेन्स पनि देखाउँ तर यहाँ हेर त भने एउटा यस्तो हेर्छ त माथि त यहाँ ठुलो यस्तो गोलो चिन्ह रहेछ रातो रहेछ प्रवेश निषेध पनि भनेको रहेछ भित्र पस्नु यो चाहिँ वान वे परेछ अनि अब के गर्ने बेसिक बाटोतिर गइरहेछ अब यो प्रवेश निषेधलाई एकछिन विचार गर परमेश्वरले पनि प्रवेश निषेध भन्नुभएको छ ठाउँमा ठाउँमा छ प्रवेश निषेध तर जब हामी चाहिँ प्रवेश निषेध देख्दा देख्दै पनि अगाडि बढ्छौँ तब उहाँलाई हामी दुखित पार्छौँ र उहाँले जबसम्म हामी त्यो प्रवेश निषेधभित्र जानलाई चाहिँ हामी चाहिँ हसी भएर लागिरहन्छौँ त्यही वान वेमा, त्यही नजानु पर्ने बाटोमा, यतातिर जानु पनि उतातिर गइरहेछौँ। जबसम्म त्यो दिशामा गइरहन्छौँ तबसम्म उहाँ हामीमा काम गर्न सक्नु, तबसम्म उहाँको जीवन हामीमा जिउन सक्नु। अब भनौँ न, तपाईँको घरमा म आएँ अनि तपाईँ त्यहाँ प्लेट छ अनि म दिउँसो आइपुगेँ, भात खाने बेला भएको छ भनौँ, अथवा कति बजे भने चाहिँ खाजा खाने बेला भनौँ न होइन, तर दिउँसोको भात खाएको प्लेट त तपाईँले माझ्नु भएको रहेछ, त्यही प्लेटमा दिनुहुन्छ होला मलाई, दिनु दियो पनि म खान्न नि त अरे, अवश्य दिनुहुन्छ होला तपाईँले, तपाईँ आफै पनि खानुहुन्न बिहानको त्यो अथवा दिउँसोको दाल भात सबै त्यहाँ लागेकै छ अनि त्यसमा तपाईँले चिउरा मासु राखेर पकेको पनि खानु, तर त्यसलाई सफा पार्नु भयो, त्यसलाई धुनुभयो, सफा पार्नुभयो भने अवश्य त्यो प्लेट फेरि तपाईँले प्रयोग गर्नुहुन्छ खानुहुन्छ, अथवा तपाईँको दन्तमञ्जन टुथब्रस चाहिँ यहाँ हिलोमा परेछ अनि त्यसैले तपाईँले फेरि माझ्नुहुन्छ पक्कै पनि गर्नुहुन्छ त्यसलाई, तर त्यसलाई धुनु भयो भने चाहिँ सफा गर्नुभयो भने तपाईँले प्रयोग गर्नुहुन्छ। परमेश्वर विश्वासी एक एकलाई प्रयोग गर्न चाहनुहुन्छ, तर अनि तपाईँले पनि प्रयोग गर्न चाहनुहुन्छ, तर जबसम्म तपाईँ फोहोर हुनुहुन्छ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ, जबसम्म तपाईँ पापले फोहोर भएको छ, अशुद्ध भएको छ तपाईँले प्रयोग गर्न सक्नुहुन्न, उहाँलाई अवरोध भइरहेको छ तपाईँलाई प्रयोग गर्न, तर त्यो विश्वास सफा बन्न सक्छ, त्यो धोइन सक्छ, पापबाट भएको त्यो अशुद्धताबाट सफा भएर त्यो प्रयोग हुन सक्छ। अनि वास्तवमा त्यो जुन दाग लागेको छ पाप, त्यसबाट सफा हुनलाई परमेश्वरले के प्रबन्ध गर्नु भएको छैन, गर्नु भएको छ, एकचोटि हेरौँ न, पहिलो योहन्ना 1:9 यो विश्वासीलाई लेखेको हो, पहिलो योहन्नाको पत्र, अनि यो पाप स्वीकार गर्ने कुरा यहाँ वास्तवमा एउटा पापीको कुरा गरेको भएन, तर विश्वासीको कुरा, यो योहन्नाको पहिलो पत्र नै विश्वासीहरूलाई लेखेको, जब विश्वासीले पाप गर्छ ऊ अशुद्ध भन्छ, फोहोर हुन्छ, प्रभुले प्रयोग गर्न सक्नुहुन्न, तर परमेश्वरको प्रबन्ध छ शुद्ध हुनमा, अनि यो पद यदि कण्ठ गर्नुभएको छैन भने गरिसक्नुपर्ने हो, तपाईँले गर्नुहोस्, हामीले आफ्ना पापहरू स्वीकार गर्यो भने हामीले हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। एउटा विश्वासीले के गर्नुपर्छ त, यदि उसले ऊ पापले अशुद्ध भएको छ भने आफ्नो पाप स्वीकार गर्नुपर्छ, प्रभु मैले यो पाप गरेँ, तपाईँको विरुद्धमा म गएँ, प्रवेश निषेधमा छिरेँ, म अब पठिन्छु, तब उहाँले शुद्ध पार्नुहुन्छ अनि तब हामी हिँड्न सक्छौँ प्रभुको आनन्द। अब दोस्रो छ, हामीले कसरी प्रभुलाई बाधा दिन्छौँ, अवरोध दिन्छौँ हामीमा जिउनबाट, पहिलो थेसलोनिकी 5:5 पल्टाउनुहोस्, पहिलो थेसलोनिकी 5:5 अनि 19 पदमा पहिलो त हामीले हेर्यौँ पवित्र आत्मालाई शोकित्न पाए, त्यो खिच्न पाए, दोस्रो यहाँ हेर्दैछौँ पहिलो थेसलोनिकी 5:19 फेरि पनि पवित्र आत्माको कुरा गरिएको छ, जो परमेश्वर हामीभित्र हुनुहुन्छ आत्मालाई ननिभा, छोटो पद दुईटा शब्द, पहिलो थेसलोनिकी 5:19 आत्मालाई ननिभा। अब तपाईँको घरमा आगो बाल्नुहुन्छ पक्कै पनि, कि ग्यासले कि मर्टकलले कि पेट्रोलले अथवा के केले, होइन डिजलले त बालिँदैन होला, तर केमिकल त बाल्नुहुन्छ, दाउराले तपाईँको चुलोमा जुन आलो आगो छ त्यो चुलोको आगोले धेरै काम गर्न सक्छ, ठुलो काम गर्न सक्छ, सक्दैन पानी तताउन सक्दैन, तताउन सक्छ जाडोमा 90-90 अनि भात पकाउन सक्छ, आलु पोल्न सकिन्छ, तपाईँलाई न्यानो दिन सक्छ, धेरै काम गर्छ आगो, तर तपाईँले त्यहाँ पानी छर्किदिनुहोस् त, पानी खनाइदिनुहोस् त, निभाइदिनुहोस् त, अब त्यो आगोले कति काम गर्छ मलाई भन्नुहोस्, त्यो पनि काम गर्छ, काम छैन रहेछ। परमेश्वरको पवित्र आत्मा पनि हरेक विश्वासीमा सामर्थ्य काम गर्न चाहनुहुन्छ, ठुलो काम गर्न चाहनुहुन्छ, किनभने उहाँ सामर्थ्य हुनुहुन्छ, उहाँ महान हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ पवित्र आत्मा, एउटा एकदम शक्तिशाली आगोको ज्वाला जाने उहाँले एउटा विश्वासीलाई प्रभुको निम्ति पलिरहन जलिरहन उज्यालो भइरहन न्यान दिन यो अन्धकार संसारमा प्रयोग गर्न चाहनुहुन्छ। एकदम सुन्दर फलहरू फलाउन चाहनुहुन्छ। अर्थात् प्रभु येशू ख्रीष्टको जीवन हामीद्वारा जिउन चाहन्छ, तर कतिपटक हामीले उहाँलाई निभाउँछौँ, उहाँलाई यो यस्तो अचम्मको सुन्दर काम गर्नै दिँदैन। फेरि त्यो चित्रण तपाईँलाई प्रयोग गरौँ, बाटोको कुरा याद हुन्छ। मैले आज बनाउँछु भनेको थिएँ, तर त्यसै अहिले नै बनाएछु ल। एउटा चिन्ह छ जुन चाहिँ बाटोमा प्राय देखिन्छ, धेरैलाई याद नहोला तर म यहाँ बनाइदिएपछि, यो चाहिँ तीन कुनै आकारको हुन्छ अनि हेर्दाखेरि यस्तो देखिन्छ, अलिअलि देखिन्छ होला। यो चिन्ह चाहिँ बाटोमा देखिन्छ अनि ड्राइभिङ गर्नेहरूलाई थाहा हुनुपर्छ है। अनि यसको रङ चाहिँ सायद रातो हुन्छ, जहाँ मैले कालो बनाएपछि ओके बिचमा हो बिचमै, तर जो रातो। यसको अर्थ के हो भने बाटोमा दुईटा बाटो आउँदाखेरि यो पाइन्छ। अनि जस्तो कि म चाहिँ यताबाट नारायणेश्वर गर्दै गएछु, माइती घरतिर पुगेँ, अनि उताबाट बाटो आइरहेको छ सिंहदारबाट, त्यहाँ हेऱ्यो भने यो चिन्ह पाइन्छ। अनि यहाँ के भनिरहेको छ नि यसले, उसलाई जान देऊ तिमी अगाडि बढ्ने होइन, उसलाई पहिला जान देऊ अनि तिमी जा। यो चिन्ह अङ्ग्रेजीमा यिल्ड साइन भन्छ, नेपालमा के भन्छ, यो बाटोको साइनले चाहिँ के भन्छ भने तिमी अगाडि बढ्ने होइन अर्कोलाई अगाडि जाने। रोमी 6:13 छ, परमेश्वर के चाहनुहुन्छ भने हामी उहाँलाई दिएको, उहाँलाई बाटो दिएको चाहन्छ। यसले चाहिँ भन्दछ कि अर्कोलाई बाटो देऊ। रोमी 6:13 भन्छ परमेश्वरलाई बाटो देऊ। रोमी 6:13 पद यहाँ लेखिएको छ, न त आफ्ना अङ्गहरूलाई नै अधर्मका हतियारहरूका रूपमा पापको बस्न सुम्प, तर मरेकाहरूबाट जिउँदा भए झैँ गरी तिमीहरूले आफूलाई परमेश्वरको बस्न सुम्प, पापको बस्न सुम्प होइन तर परमेश्वरको बसमा सुम्प है। अनि सुम्प बाटो सुम्पिदिनु पर्यो, बाटो अर्कोलाई दिदिनु पर्यो। अब जुन विश्वासीले चाहिँ परमेश्वरलाई निभाइरहेछ, परमेश्वरको आत्मालाई ननिभाव भनेछ, तर कस्तो विश्वासीले चाहिँ उहाँलाई निभाइरहेको छ भने, जो चाहिँ भनौँ न अब बाटोमा आइपुगेको छ, त्यहाँ रातो बत्ती बलिरहेको छ, रातो बत्तीले भन्दैछ रोक, तर ऊ चाहिँ अगाडि बढ्छ, अनि त्यहाँ हरियो बत्ती आएछ जाउँ भनेर, तर ऊ चाहिँ रोकेर बस्छ ठ्याक्कै उल्टो। परमेश्वरले हुँदैन भन्दाखेरि हामी अगाडि जान्छौँ, परमेश्वरले जाऊ भन्दाखेरि चाहिँ चुप लाएर बस्छ। यो विश्वासीले चाहिँ परमेश्वरलाई निभाइरहेको छ, अर्थात् उहाँलाई चाहिँ आफ्नो इच्छा अनुसार गर्न दिइरहेको छ, उहाँमा सुम्पेको छैन। प्रभु येशू त क्रुसमा जानु अगाडि उहाँले भन्नुभयो पितालाई, मेरो इच्छा होइन पिता तर तपाईँको इच्छा पूरा होस्। तर कतिपटक विश्वासीले भन्छ तपाईँको इच्छा होइन परमेश्वर, मेरो इच्छा पूरा होस्, ओके आफूलाई जान्छ। प्रश्न आउँछ त्यसैले, मेरो जीवनको सिंहासनमा को मालिक को राजा भएर बसिरहनु भएको छ, कसलाई तपाईँले चाहिँ मुकुट लगाइदिनु भएको छ, रहनुहोस् यसमा भनेर हामीले गीत गाउँछौँ। मेरो सिंहासन सजाओस् तपाईँलाई बस्न दिएर यो सिंहासनलाई सुन्दर बनाओस्। जब परमेश्वर बस्नुहुन्छ सिंहासन हाम्रो जीवनको सिंहासन सुन्दर बन्छ, सजाइन्छ। तपाईँको जीवनको सिंहासनमा को बस्दैनछ, यदि मेरो जीवनको मालिक निर्णय गर्ने योजना बनाउने जे मलाई त्यो सब म नै हुँ भने, म नै मेरो जीवनको भनौँ न बोस हुँ भने, बोस भन्छ नि बस बोस, म नै आफ्नो बोस हुँ भने त्यो के भने, म चाहिँ त्यो आफ्नो पुरानो त्यसलाई शरीर हुन्छ, त्यसले भरिएको हुन्छ, त्यसद्वारा भरिएको हुन्छ, भरपूर हुन्छ, मद्वारा भरपूर हुन्छ। तर यदि प्रभु येशूलाई चाहिँ मालिक हुन हामीले जीवनमा दिइरहेको छ भने हामी पवित्र आत्माले भरिएका हुन्छ। पवित्र आत्माले भन्यो भने यो लडीबुडी गर्नु होइन, अन्य भाषाले बोल्नु होइन, पवित्र आत्माले भन्यो भनेको प्रभु येशूलाई प्रभुमा जुन व्यक्तिले चाहिँ आफूलाई सुम्पेको छ प्रभुमा सुम्प भनेको छ रोमी 6:13 पापको बसमा होइन परमेश्वरको बसमा सुम्प सुम्पने व्यक्तिले भन्छ प्रभु तपाईँले जे चाहनुहुन्छ म त्यो गर्न चाहन्छु तयार छु तपाईँले जहाँ जाऊ भन्नुहुन्छ त्यहाँ जान म तयार छु जान्छु तपाईँले जे मलाई भन भन्नुहुन्छ त्यो बोल्न म तयार छु त्यस्तै तपाईँले जे चाहनुहुन्छ त्यो कुरो के भने परमेश्वरले कुनै पनि व्यक्तिलाई जबरजस्ती गर्नुहुन्न परमेश्वरले कुनै पनि व्यक्तिलाई जबरजस्ती गर्नुहुन्न उहाँले चाहिँ आफ्नो जीवनलाई एउटा आफ्नो जीवन अनन्त जीवन प्रशस्त जीवन अस्ति हेरौँ एउटा विश्वासीको जीवनमा ल्याउनुहुन्छ मार्फत काम गर्नुहुन्छ जिउनुहुन्छ कस्तो विश्वासीको जीवनमा एक जो चाहिँ प्रभुलाई अवरोध दिइरहेका छन् अर्थात् प्रभुको बाटोमा चाहिँ ऊ एउटा ढुङ्गाको रूपमा बसिरहेछ एफसी 4:30 अनुसार जसले प्रभुलाई चाहिँ शोकित पारिरहेको छ प्रभुको लागि जस्तो कि तपाईँको दाँत दुख्दाखेरि कस्तो हुन्छ त्यही दाँतको मात्र एउटा दाँत त्यो दुख्ने दाँत जस्तो तपाईँ जब बन्नुहुन्न प्रभुलाई त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ अनि अर्को चाहिँ जुन व्यक्ति दोस्रो चाहिँ व्यक्ति चाहिँ सुम्पिएको छ सुम्पिएको भनेको प्रभुलाई आफ्नो इच्छा अनुसार गर्न दिउँ त्यसले दुइटा एकतिर चाहिँ प्रभुलाई हामीले बाधा नदिन दुख्ने कामले बाधा दिन्छ नि दाँत बिग्रिरहेछ पवित्र आत्मालाई शोकित पार्नु उहाँलाई बाधा दिनु त्यो खिच पारिरहेछ उहाँ काम गर्न सक्नुहुन्न दोस्रो जब हामी सुम्पिएका हुन्छौँ उहाँलाई चाहिँ आफ्नो इच्छा अनुसार गर्न दिन्छ अनि तेस्रो अब हामी हेर्न लागिरहेछौँ कसरी प्रभुलाई हामी बाधा दिन्छौँ त्यो भने गलाती 5:16 अघि हेरेका थियौँ तर यसलाई अलि राम्रोसँग हेरौँ अन्तमा गलाती 5:16 दुईटा त हामी हेऱ्यौँ पवित्र आत्मालाई शोकित पारेर हामीले बाधा दिन्छौँ पवित्र आत्मालाई निभाएर हामी बाधा दिन्छौँ तेस्रो चाहिँ पवित्र आत्मामा नहिँडेर हामीले बाधा दिन्छौँ 16 तर म यो भन्दछु आत्मामा हिँड र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्ने छैन आत्मामा हिँड भन्छ के हो यो आत्मामा हिँड भनेको आत्मामा हिँड्नु भन्नाले पवित्र आत्मामा भरोसा गर्नु ठिक बाटोमा हिँड्नलाई उहाँको सहायतामा हिँड्नु म आफै गर्न सक्दिनँ भनेर महसुस गर्दै हिँड्नु उहाँमा भरोसा गर्दै हिँड्नु यदि म एउटा क्रिस्चियन भए क्रिस्चियन जीवन पवित्र आत्माको सहायता दिन म आफै जिउन खोज्छु भने म खेल खान्छु फेरि पनि खेल खान्छु फेरि पनि यसैया 41 केही पदहरू एकचोटि हेर एकदम सुन्दर पदहरू यसैया 41 पवित्र आत्माको सहायता बिना क्रिस्चियन जीवन जिउन असम्भव छ एउटा रीतिपूर्वक क्रिस्चियन जीवन जिउन चाहिँ सम्भव छ तर परमेश्वरलाई मनपर्दो क्रिस्चियन जीवन जिउन असम्भव छ रीति जिउन त के गाह्रो छ रीति आउनु जानु यसो बस्नु यसो सुन्नु यसो गाउनु फेरि जानु फेरि आउनु रीति परमेश्वरले चाहनु भएको होइन परमेश्वर चाहनुहुन्छ जीवन येशु ख्रीष्ण पवित्र आत्माको सामर्थ्य उहाँको सहायता चाहिन्छ यसैया 41:10 कस्तो राम्रो प्रतिज्ञाहरू छन् तपाईँले यी प्रतिज्ञाहरूलाई लानुहोस् घरमा पढ्नुहोस् यहाँ लेखेको छ 10 यसैले नडरा किनकि म तँसित छु निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ म तँलाई बलियो पार्नेछु म तँलाई सहायता गर्नेछु मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु भन्ने हुनुहुन्छ परमेश्वर 13 किनकि म परम प्रभु तेरा परमेश्वर हुँ म तेरो दाहिने हात सम्हाल्छु र तँलाई यसो भन्छु नडर म तँलाई सहायता गर्नेछु 14 ए किरा याकुब यो पद मलाई मनपर्छ किरा रे याकुबलाई किरा किरा एउटा गण होला परमेश्वरले के भन्दैनन् भने ए असहाय ए तिमी निरीह निरह के भन्छ नेपाली शब्द एकदम कमजोर व्यक्ति भन्दैछ परमेश्वरले हामीलाई त्यो हामीले यो महसुस गर्यौँ ए किरो रे याकूब, ए सानो इजरायल नडरा, किनकि म नै तेरो सहायता गर्नेछु, तँलाई उद्धार गर्नुहुने, मुक्ति दिनुहुने, इजरायलका परम पवित्र परमप्रभु घोषणा गर्नुहुन्छ। उहाँको साथ बिना हामी क्रिस्चियन जीवन जिउन सक्दैन। बेला बेलामा सर्कस आउने गर्छ, धेरै भयो सर्कसमा हेरेको पनि, तर सानो हुँदाखेरि मलाई याद छ मेरो बुवामाले सर्कसमा लानुभएको थियो, म इन्डियामा थिएँ क्या, अनि असम्य लाग्यो त्यहाँ यत्रो लामो डोरी टाँगेको छ, डोरीमाथि मान्छे हिँड्दैछ, त्यो माथि फेरि उसले त फस्यो भने तल ठुलो जाली पनि राखेको हुँदो रहेछ, अनि ऊ चाहिँ माथि डोरीमा हिँडिरहेछ, एउटा खुट्टा अनि एउटा खुट्टा अर्को खुट्टा यसरी है, अनि अरू के गर्दैछ डोरी, हाम्रो एकजना चाहिँ त्यो तनक्क तन्केको डोरीमा उसले चाहिँ अब खेल देखाउँदैछ, हिँड्दैछ, तर हिँड्दा हिँड्दा ऊ चाहिँ मको परे, सबैले पाली बजाउनु थाल्यो, ओ चाहिँ आफै म त गरेछ सबैले हिँड्न सके, अनि हिँड्दा हिँड्दा उसलाई के लाग्यो भने म त एकदमै सितालु भएछ, मैले यो डोरी पनि चाहिँदैन, अब म त हावामा हिँड्छु भनेर हावामा टेक्यो भने के हुन्छ कस्छ है, त्यो त मूर्ख कहाँ हुन्छ, हरेक पाइलाको लागि उसलाई डोरी चाहिन्छ, हरेक पाइला त्यो डोरी भएन भने तुरुन्तै खस्छ तल, अनि सबैले उसलाई गिर लाग्छ। त्यस्तै गरी एउटा क्रिस्चियन पनि पवित्र आत्मा बिना जिउन सक्छ, यो हुन्न 15:5, प्रभु यीशुले भन्नुभयो मबाट अलग रहेर तिमीहरूले केही पनि, त्यसलाई अन्डरलाइन गर्नुहोस् न, केही केही होइन, केही पनि गर्न सक्दैन, हामी जति पनि अरू गर्छौँ उहाँ बिना, सब भुस घाँस पराल के भनेको छ काँस, प्रभु यीशुको न्याय आसनको दिनमा सब जलेर जान्छ, के तपाईँ त्यो चाहनुहुन्छ, अवश्य चाहनुहुन्छ, ख्रिस्टमा क्रिस्चियन जीवन जिउन पवित्र आत्मा हामीलाई चाहिन्छ, हामीले उहाँलाई दुखित पार्नुहुन्न, हामीले उहाँलाई पीडा दिनुहुन्न, उहाँले उहाँलाई हामीले निभाउनु हुँदैन, बाधा दिनुहुन्न, उहाँलाई सुम्पिनुपर्छ, अनि त्यसको उहाँमा भरोसा गर्नुपर्छ। कहिलेकाहीँ हामी बिर्सन्छौँ, प्रभुको सहायता कहिलेकाहीँ चाहियो जस्तो लाग्छ, ओहो पेट दुख्यो अथवा टाउको दुख्यो अथवा बिरामी भए एउटा अपरेसन गर्नु पर्यो, त्यो बेला चाहिँ एकदम महसुस हुन्छ आफ्नो कमजोरी, हो म त किरहेछु, म त केही रहनेछु, ओहो जहिले पनि त्यो अवस्थामा बस्नु कति राम्रो छ है, जहिले पनि म चाहिँ एउटा दुर्बल धुलोको एउटा सन्तान भनेर जिउन सकेता परमेश्वरले काम गर्न सक्नुहुन्छ। तर धेरैचोटि चाहिँ जब हामीलाई ठिक छ होइन, रोग बिमार केही लागेको छैन, अब त्यो बेला त प्रभु चाहिने जस्तो पनि लागेर हामी हिँडिरहन्छौँ, अथवा भनौँ न हाम्रो भाइ बहिनीहरू छन्, युवाहरू स्कुल पढ्दै हुनुहुन्छ, कलेज पढ्दै हुनुहुन्छ, जाँच आयो है, जाँच आउँदाखेरि चाहिँ ओहो प्रभु मलाई सहायता गर्नु सम्झना इत्यादि, अनि तर फुटबल खेल्न त के सहायता चाहिन्छ प्रभुको भनेर दौडिन्छ, अनि एकछिनपछि त्यहाँ झगडा भइरहन्छ, प्रभु चाहिँदैन हामीलाई, चाहे खेलमा होस्, चाहे सजिलोमा होस्, चाहे गाह्रोमा होस्, हाम्रो दृष्टिकोण सजिलो गाह्रो भन्छौँ, तर हरेक क्षण हामीलाई प्रभु चाहिन्छ, त्यो डोरीमा हिँड्नेलाई हरेक क्षण उसलाई डोरी चाहिन्छ, सक्दैन मात्र। अन्तमा एउटा उदाहरण दिएर बाइबलको हामी अन्त गर्नेछौँ, यहुन्ना एक्काइसमा चेलाहरू आफ्नै सुरमा आफ्नै विचारमा के गर्न गएका छन्, माछा मार्न, अनि कतिवटा माछा मार्यो होला उनीहरूले, आफ्नै ताकतमा जाँदा यहुन्ना 21:3 त्यो माछाको गन्ती दिएको छ, चिन्ना एउटा पनि समातेन, त्यहाँ लेखेको छ 3 सिमोन पत्रुसले तिनीहरूलाई भने म त माछा मार्न जान्छु, तिनीहरूले उनलाई भने हामी पनि तिमीसँगै जान्छ, तिनीहरू गए र तुरन्तै एउटा डुङ्गामा चढे, अनि त्यो रात तिनीहरूले धेरै माछा पक्रेनन्, एउटै पनि पक्रेनन् उनीहरूले आलु, तर प्रभु आउनुभयो अनि 21:6 उहाँले तिनीहरूलाई भन्नुभयो ढुङ्गाको दाहिनेपट्टि जाल हान र तिमीहरूले पाउनेछ, अनि 8 लेखेको छ अनि अरू चेलाहरू एउटा सानो ढुङ्गामा माछाहरू भएको जाल तान्दै तान्दै यति थुप्रो माछा जम्मा भयो प्रभुले भनेको ठाउँमा राख्न छ, अनि त्यसपछि 11 पदमा कतिवटा माछा पक्रे यहाँ लेखेको छ सिमोन पत्रुस डुङ्गामा चढे अनि 153 साना साना पनि होइन ठूला ठूला माछाहरूले भरिएको जाललाई तानेर जमिनमा ल्याए अनि यति धेरै भए तापनि जाल फाटेको थिएन जाल फाटेको थिएन हामीले संसारलाई जित्न खोज्दाखेरि हाम्रो घैँटो कुद्छ विश्वास चुहिएर जान्छ तर प्रभु यीशुले दिनुभएको सामर्थ्यमा हामी जिउँदाखेरि केही हानि नोक्सानी छ तपाईँले रोज्नुहोस् तपाईँले पवित्र आत्मा हिँड्न रोज्नु शरीरलाई होइन र उहाँ एउटा भजन हामी गाउँ अनि हामी आफ्नो हृदयहरूमा सुन्ने मात्र होइन तर गम्भीर निर्णय पनि गर तपाईँको इच्छा 210 तपाईँको इच्छामा सुनिदिन्छु तपाईँको हातमा माटोमा हुँ ढाली बनाउनुहोस् इच्छा अनुसार पर्खीमा बस्दा नम्रै कृपया सबैजना गरी सबैजना आफ्नो ठाउँमा उभिदिनु होला आउनुहोस् हामी उभिएर यो गाउनेछौँ 210 तपाईँकै इच्छा उच्च स्वरमा हृदयदेखि प्रभुलाई भनौ तपाईँकै इच्छा सुन्दिन्छु व्यक्तिगत प्रभु अनि मुक्तिदाता पनि ग्रहण गर्नुभएको छैन भने आज नै तपाईँले गर्न सक्नुहुन्छ प्रभु तपाईँले मलाई सृष्टि गर्नुभएको हो तर मैले पाप गरेको छु तपाईँको विरुद्धमा म पापी हुँ तपाईँ मेरो लागि मर्नुभयो क्रुसमा तपाईँ मरेको बाटो जिउँदो हुनुभयो भने म हृदयमा विश्वास गर्दछु प्रभु धन्यवाद छ तपाईँलाई भन्दै आजै तपाईँ उहाँ कहाँ आउनुहोस् तपाईँ विश्वासी जनहरू हामी एक एक उहाँलाई सुम्पौँ 3 तपाईंकै